भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। कार्यक्रम एकल कविता वाचनमा हामी प्रत्येक हप्ता एक कविका कविताहरू सुन्छौं। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि गणेश भट्ट अणु। गोर्खाको तान्द्राङ गाविसमा जन्मनुभएका गणेश भट्ट अणु त्रिचन्द्र क्याम्पसमा अध्ययनरत हुनुहुन्छ। उद्गार साहित्य समाज त्रिचन्द्रका महासचिव कवि भट्टका कविताहरू आजको कार्यक्रममा हामी सुन्छौं।
नमस्कार, मेरो नाम गणेश भट्ट अणु। मेरो स्थायी ठेगाना तान्द्राङ सात गोर्खा। हाल काठमाडौँमा म पढ्दैछु, पेसाले विद्यार्थी भन्नुपर्छ। अहिले ब्याचलर थर्ड इयरमा पढ्दैछु। उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा आज म मेरा केही कविताहरू लिएर उपस्थित भएको छु। म मेरो पहिलो कविता सुनाउन गइरहेको छु। मेरो पहिलो कविताको शीर्षक छ तिम्रो कसम म महान भएँ। मेरो हजुरबुवाको एउटा थेगो थियो तिम्रो कसम, सहर छिर्ने बेला भन्नुहुन्थ्यो बाबु तिम्रो कसम भविष्य राम्रो होला भनेर अण्डालाई कुखुराको मोल नतिर्नु। सहर छिर्ने बेला हजुरबुवा भन्नुहुन्थ्यो बाबु तिम्रो कसम भविष्य राम्रो होला भनेर अण्डालाई कुखुराको मोल नतिर्नु। म आज त्यही सहरमा आइपुगेँ, नम निर्जन सहरमा यहाँ कोही मान्छे छैन, सबै ढुङ्गा सबै भगवान् र त यो सहरले व्रत बस्दैन मौन व्रत, र त यो सहरले व्रत बस्दैन मौन व्रत। मैले गाउँमै सिकेको हुँ अरूलाई खुवाएर आफू खानु, मलाई यो सहरले सिकायो मागेर नपाए खोसेर लिनु। तिम्रो कसम बाबु हजुरबुवा भन्नुहुन्थ्यो काम ठुलो सानो हुँदैन, समस्या जस्तै सबै समान। म बुझ्थेँ, मैले पनि काम गरेँ, मैले पनि काम गरेँ तिम्रो सहरमा। बिजुलीको पोलमा पोस्टर झुन्ड्याएँ इन्भर्टरको विज्ञापन राखेर, बिजुलीको पोलमा पोस्टर झुन्डाएँ इन्भर्टरको विज्ञापन राखेर रा। मैले सहरमा यति पढेँ, मैले सहरमा यति पढेँ पढेरै कालिदास भन्दा महान भएँ। मैले यति छल कपट गरेँ उनी पनि पछि परे विष्णु विष्णु। म किन यसरी खोक्रो हुँदै गएँ पानी नबग्ने पाइपलाइन भएँ, सङ्गीत नबदिने मादल भएँ, स्वाद नभएको रोटी भएँ, म खोक्रो भएँ। हजुरबुवा बाँस चिर्ने बेला भन्नुहुन्थ्यो तिम्रो कसम बाबु यो खोक्रो सुकेको बाँसभित्र पानी कसरी, यो बाँसले पानी सुकाएर आत्महत्या गरेछ, यो बाँसले पानी सुकाएर आत्महत्या गरेछ, यो बाँसले पानी सुकाएर आत्महत्या गरेछ। म वर्षौँ हराएँ तिम्रो सहरमा, खोइ त मेरो भविष्य महान महान बन्न सहर छिरेको थिस होइन, भाडाको कोठाले पनि गिज्याउँछ मलाई अहो यो कठपुतली। अचेल त अचेल त मेरो सारा खुसीहरू मर्यो, खोज्न खुसी खोज्न कङ्क्रिट सहरमा भौतारिनु पर्दैन, मेरो हलचल बन्द भयो हो तिम्रो कसम म महान भएँ, हो तिम्रो कसम म महान भएँ, मलाई सालिक हुन चोकमा उभिनु परेन, मलाई सालिक हुन चोकमा उभिनु परेन। धन्यवाद। मैले वाचन गर्ने कविता, यो दोस्रो कविता माटो र देश शीर्षक रहेको छ। यो केही समय अगाडि एकजना मेरो आफन्त विदेश जाने बेलामा मैले एउटा एयरपोर्टको एउटा दृश्यलाई अंगालेर एउटा सानो अन्तिममा झोला उठाउने बेला देखेको दृश्यलाई नोट गरेको थिएँ। त्यही दृश्यलाई अलिकति केही बढाएर मैले यसलाई एउटा कविता बनाउने प्रयास गरेको छु। म यही माटो र देश कविता तपाईँहरूको सामु चाहिँ सुनाउन गइरहेको छु। शीर्षक माटो र देश। आऊ आऊ तिमीलाई म तिम्रै शोक सभा देखाउनेछु। आऊ तिमीलाई म तिम्रै शोक सभा देखाउनेछु। अलि बिस्तारै हिँड यो धुलोको तारा उदाउने ठाउँ हो। बिस्तारै हिँड समातेर हिँड यसै नै यो आधा ढलेको पुल धरतीको दुःख हेर्न निउरिएको होइन। आऊ तिमी सडकमा आऊ खुला कारागारभित्र आऊ थोरै प्राण चोर्न ढुकिरहेका ढुकढुकी देखाउनु छ। के यी बिराला हुन् भाँडा माझ्दा माझ्दै ठेला ठेल्दा ठेल्दै राति नसुत्दा नसुत्दै ठेला ठेल्दा ठेल्दै भाँडा माझ्दा माझ्दै राति नसुत्दा नसुत्दै उनीहरूको रहर मरेको हेर आफन्त बिरालाहरू मान्छे जस्तै रोइरहेको सुन। आफन्त बिरालाहरू मान्छे जस्तै रोइरहेको सुन। जान्छौ भने लैजानु छ तिमीलाई मेरो पुरानो शृङ्गारिक बस्ती। युवतीको कपडा जस्तै छुटिँदै गएको मान्छे कुहिरोले ढाकेको लाज लाजले लज्जावती भएको पाठशाला। एक एक गरी देखाउने रहर छ तिमीलाई पोखरीमा तिम्रै महँगो सभ्यताको मुहार। सस्तो त यहाँ हावा छ सस्तो त यहाँ हावा छ सस्तो त यहाँ पानी छ। हावा पानी छ र त जीवित छ देश। हावा पानी छ र त जीवित छ देश। बारीमा पुर्ख्यौली इतिहास पढिरहेका कमैया बलिको बोका भएका बलिको बोका भएका कथित सुकुम्बासी। यो बोराले थिगेको जाडो मलाई तिमीलाई नै देखाउने रहर छ। शोक बगिरहेको नदी यो बेचिएको नदी स्वक्क स्वक्क रोइरहेछ। आऊ सरकार तिमी मसँग आऊ आऊ सरकार तिमी मसँग आऊ। तिमीलाई म यो देशको सिमाना देखाउनेछु। शिलामा लागेको ग्रहण माटोमा फैलिएको करेन्ट। सीमामा लागेको ग्रहण माटोमा फैलिएको करेन्ट। कट्नु अगावै तिम्रो शरीर टकटक्याउनु छ। शिलामा लागेको ग्रहण माटोमा फैलिएको करेन्ट। कट्नु अगावै तिम्रो शरीर टकटक्याउनु छ। माटो झर्नेछ माटो झर्नेछ सायद माटोले देश छान्न मान्दैन। जाऊ सरकार तिमी सीमा नागेर जाऊ जाऊ सरकार तिमी सीमा नागेर जाऊ। केही त होलान् जिउँदा शहीदहरू केही त होलान् जिउँदा शहीदहरू उनीहरूलाई अन्तिम शोक मनाउन देऊ। जाऊ सरकार तिमी सीमा नागेर जाऊ। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
मैले वाचन गर्न गइरहेको अर्को कविताको शीर्षक छ खराब। यो कविता हरेक मान्छेभित्र समाजमा देखिने पात्रहरू बाहिर देखिँदा एउटा चरित्र देखिन्छ र भित्र अर्कै चरित्र हुन्छ भन्ने मेन थेममा मैले कविता लेखेको छु। हामीलाई पत्यार नलाग्न सक्छ देखिँदाखेरि धेरै मान्छेहरू राम्रै देखिन्छन् तर उनीहरूको असल नियत चाहिँ खराब नै हुन्छ अथवा असलभित्र पनि खराब हुन्छ भन्ने एउटा उद्देश्य राखेर मैले एउटा सानो छोटो कविता तयार पारेको छु। म त्यो कविता सुनाउँछु। मैले अस्ति मेरो यारलाई भने असलभित्र पनि खराब हुन्छ। मैले अस्ति मेरो यारलाई भने असलभित्र पनि खराब हुन्छ मायाभित्र पनि स्वार्थ हुन्छ। उसले भन्यो अह हुँदैन उदाहरण दियो आमाको। मैले यसपालि हारेँ मैले केही समयपछि फेरि भने असल भित्र पनि खराब हुन्छ मैले केही समयपछि फेरि भने असल भित्र पनि खराब हुन्छ जिम्मेवारी भित्र पनि स्वार्थ हुन्छ उसले भन्यो अह हुँदैन उदाहरण दियो बुवाको मैले फेरि हारे आज धेरै समयपछि मेरो यारसँग भेट भयो मैले फेरि भने असल भित्र पनि खराब हुन्छ मैले अलि आक्रामक भएर भने उसले नडराई भन्यो हुँदैन भन्यो मैले साङ्घातिक आक्रमण गरेँ भोलिपल्टदेखि साथी मसँग बोल्नै छाड्यो उसले एउटा सानो कागजमा लेखेर पठाएछ त मैसासुर निस्की स्यार हो मैले माने असल भित्र पनि खराब हुन्छ अर्थात् मैसासुरको पनि बाआमा हुन्छन् हो असल भित्र पनि खराब हुन्छ अर्थात् मैसासुरको पनि बाआमा हुन्छन् धन्यवाद मैले वाचन गर्न गइरहेको अर्को एउटा कविता छ यो पहिरो शीर्षकको कविता खास यो देशमा चाहिँ एउटा मैले गाउँमा गएको बेलामा एउटा विदेशीहरूले चाहिँ हाम्रो गाउँघरतिर आएको बेलामा कुनै बेलामा हामीसँग यहाँ सुनखानी छ भन्ने यहाँ पेट्रोल छ भन्ने अथवा कुनै गाउँको वस्तुलाई देखाएर प्राकृतिक स्रोत साधनमा धनी भएको कुरा व्याख्या गर्थे र त्यो धेरै भित्र भएको अथवा हामीले राम्रोसँग प्रशोधन गर्न त सक्दैनौँ नै यसैलाई आधार मानेर चाहिँ मैले त्यो ठाउँमा चाहिँ पहिरो जानुपर्ने तर खास हाम्रो जुन देशमा कायम भइरहेको एउटा धार्मिक सद्भाव छ जातीय सद्भाव छ अथवा हाम्रो देशमा कायम भइरहेको राम्रो प्रथामा जहाँनिर पहिरो नजानुपर्ने अहिलेको समय त्यहीँनिर पहिरो गइरहेको देखिनुपर्छ देखिन्छ मैले यसैलाई आधार मानेर एउटा कविता तयार पारेको छु यो कविताको शीर्षक छ पहिरो म यो कविता वाचन गर्न गइरहेको छु ए गोरेटाहरूमा महाराजको सेतो घोडा आउँदैन अचेल ए गोरेटाहरूमा महाराजको सेतो घोडा आउँदैन अचेल कोही नआएको त होइन यही बाटो भएर आउँछ बिहानीको घाम मेरी आमाका दुःखहरू बाको सपना यो बाटो अन्तर्धान भएपछि आइपुग्छ ठाडो भीर जहाँ बस्न भीर माउरीहरू पनि डराउँछन् खसे भने ढुङ्गाहरू माटो हुन्छन् अलि अँधेरो छ यो ठाउँ हामी निमुखा जुनकिरीहरू यो ठाउँ छाडेर जान सक्दैनौ कोही नगएको त होइन यही बाटो भएर जान्छ यही बाटो भएर जान्छ मधेसबाट खाद्यान्न चुरेबाट काठ कडालीबाट विद्युत जान्छन् जडीबुटी पनि र बिरामी पर्छ मेरो गाउँ गाउँमा भोजनको सट्टा भोक खाएर किताबको सट्टा जिन्दगी पढेर सिक्रीको सट्टा साङ्ला लाएर हुने भए किन लाग्थ्यो हाम्रो आकाशमा कुहिरो अस्ति सुनौलो घाम खोज्दै केही युवाले मुलुक छाडेर गए आज आगनीको डिल पुरिने घरी शीत परेको छ देश रोएछ क्यार दुश्मनहरू मेरो गाउँमा हमला गरिरहन्छन् काँचका जस्ता देखिने हिराका मूर्ति हुन् गाउँलेहरू जो कहिल्यै फुट्दैनन् र मूर्ति झैँ आफै उड्दैनन् पनि कोही नउठेको त होइन यहीँबाट उठेको छ देश बदल्ने मुद्दा मन अनुसारको भाषा नीति अनुसारको धर्म रगत अनुसारको जात हो यी सबै समेटेर अब म पहाड बनाउँछु यी सबै समेटेर अब म पहाड बनाउँछु बाले पढेको जिन्दगी लाएर बाले पढेको जिन्दगी लाएर आमाले आमा आमाले भोगेको दुःख छाएरै भए पनि आमाले भोगेको दुःख छाएरै भए पनि यो पहाडको टुप्पोमा अब म घर बनाउनेछु यो पहाडको टुप्पोमा अब म घर बनाउनेछु यहीँ हुनेछौ तिमी यहीँ हुनेछु म यहीँ हुनेछौ तिमी यहीँ हुनेछु म यहीँ हुनेछ न्याय यहीँ हुनेछ सुनखानी र सुन निस्कने डरले भए पनि र सुन निस्कने डरले भए पनि अब यो पहाडमा पहिरो जाँदैन अब यो पहाडमा पहिरो जाँदैन धन्यवाद
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचनमा आज हामी कवि गणेश भट्टाउडुका कविताहरू सुनिरहेका छौं उहाँको कविता वाचन अझै बाँकी छ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ आजको कार्यक्रममा हामीलाई कवि गणेश भट्टाउडुले कविताहरू सुनाइरहनु भएको छ अब उहाँका बाँकी कविताहरू सुनौ
मैले अहिले एउटा अर्को कविता सुनाउन गइरहेको छु यो कविताको शीर्षक छ जोगी यसको कविताको बारेमा यो निकै छोटो कविता हो मैले भर्खरै कविता सिक्दै गरेको अवस्थामा लेखेको त्यति बेला मलाई कविता इलाबोरेटेड फर्ममा हुन्छ अथवा अलि लामो खालमा हुन्छ शिल्पशैलीभन्दा पनि म अचेल पनि सिक्दैछु र सानो फर्ममा मैले एउटा लेखेको छु यसलाई जोगी यसको कविताको शीर्षक छ जोगी साँधमा बसेका पहरेदारहरूले उसलाई भित्र आउन निषेध गरेनन् साँधमा बसेका पहरेदारहरूले उसलाई भित्र आउन निषेध गरेनन् किनकि उसको भेष जोगीको थियो र जोगीका अगाडि यो तेरो यो मेरो भन्नु व्यर्थ हुन्छ साँधमा बसेका पहरेदारहरूले उसलाई भित्र आउन निषेध गरेनन् किनकि उसको भेष जोगीको थियो र जोगीका अगाडि यो तेरो यो मेरो भन्नु व्यर्थ हुन्छ अचेल तिनै जोगीहरू मेरो गाउँमा प्रवचन दिँदै हिँड्दा रहेछन् अचेल तिनै जोगीहरू मेरो गाउँमा प्रवचन दिँदै हिँड्दा रहेछन् र भन्दा रहेछन् गाउँले हो भिक्षा नै सबैभन्दा ठुलो धर्म हो गाउँले हो भिक्षा नै सबैभन्दा ठुलो धर्म हो र ऊ भिक्षामा माग्दो रहेछ मेरो देश र ऊ भिक्षामा माग्दो रहेछ मेरो देश मैले सुनाउन गइरहेको अर्को एउटा कविता पनि निकै छोटो खालको छ यो शालिक शीर्षकको कविता म सुनाउन गइरहेको छु एउटा अबोध बालकले जसले देशको परिस्थितिको बारेमा बुझेको हुँदैन उसले चोकचोकमा राखिने शालिकहरूको बारेमा कति जान्ला अथवा उसले विद्यालयमा पढेको आधारमा कति छुट्याउन सक्ला एउटा सानो अबोध बालकको जिज्ञासाको रूपमा मैले छोटो कविता लेखेको छु यो यसको शीर्षक रहेको छ शालिक बच्चाले बडो जिद्दी गर्दै सोधेको थियो बच्चाले बडो जिद्दी गर्दै सोधेको थियो आमा यो मान्छे किन कहिल्यै दायाँ बायाँ हेर्दैन? बच्चाले बडो जिद्दी गर्दै सोधेको थियो, आमा यो मान्छे किन कहिल्यै दायाँ बायाँ गर्दैन? आमाले मुस्कुराउँदै जवाफ दिन् आमाले मुस्कुराउँदै जवाफ दिन् बाबु यो त शहीदको शालिक हो, यिनीहरू एकहोरो देशलाई मात्र हेर्छन्। यो त शहीदको शालिक हो, यिनीहरू एकहोरो देशलाई मात्र हेर्छन्। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
मैले अहिले सुनाउन गइरहेको कविताको शीर्षक छ बैस र सपना। यो अलि लामो खालको कविता छ। कुनै एउटा कलिलो उमेरमा देखिएको सपना पछिसम्म भविष्यसम्म पछिसम्म पुग्दा पनि त्यो पुरा भएन भने मान्छेमा कस्तो निराशावादी सोच आउन सक्छ, त्यसलाई आधार मानेर मैले यो एउटा कविता लेखेको छु। थोरै शृङ्गारिक रसमा जोडिएको छ। कविताको शीर्षक छ बैस र सपना। लाली जस्तै रङ्गीन थियो मेरो मन, लाली जस्तै रङ्गीन थियो मेरो मन जब मेरो दिमागमा कलिलो थियो, लाली जस्तै रङ्गीन थियो मेरो मन जब मेरो दिमाग कलिलो थियो, गाजलको जस्तै शोभा थियो हत्केलामा, गाजलको जस्तै शोभा थियो हत्केलामा जब मेरो भाग्य मैसँग थियो, जब मेरो भाग्य मैसँग थियो र त मसँग थियो सुन्दरी जस्तै सपना, र त मसँग थियो सुन्दरी जस्तै सपना, म मेरै सपना लिएर युद्धमा निस्किएँ, म मेरै सपना लिएर युद्धमा निस्किएँ, कुनै सुन्दर युवतीले राइफल भिरेको देखेर, कुनै सुन्दर युवतीले राइफल भिरेको देखेर मर्दहरूले आत्मसमर्पण गरेनन्, मर्दहरूले आत्मसमर्पण गरेनन्, मलाई लाग्यो बैसको जमाना सुस्ताएछ, मलाई लाग्यो बैसको जमाना सुस्ताएछ, मैले फ्ल्याटिनमा सबैले बुझिने गरी लेखेँ, मैले फ्ल्याटिनमा सबैले बुझिने गरी लेखेँ, ढिलो हिँडे काँतर भइन्छ, ढिलो हिँडे काँतर भइन्छ, छिटो हिँडे छिटो हिँडे भगुवा, यो जिन्दगी नै युद्ध हो, जिन्दगी नै युद्ध हो र युद्धमा सबै कुरा जायज हुन्छ, युद्धमा सबै कुरा जायज हुन्छ, तर कसैले युवतीको साडीलाई जस्तो दोहोऱ्याएर हेरेनन्, यसपालि मलाई लाग्यो वयसको जमाना निकै सुस्ताएछ, शिखर चढ्न खोज्दा प्यास लाग्छ, शिखर छड्न खोज्दा पहिल्यै प्यास लाग्छ, पिङ खेल्न खोज्दा पहिल्यै रिङ्गटा लाग्छ, मैले किन केही गर्न सकिनँ, मैले किन केही गर्न सकिनँ, मैले एना हेरेँ एनाले घाम हेऱ्यो, अहो जिन्दगीको घाम डुब्न लागेछ, अहो जिन्दगीको घाम डुब्न लागेछ, मैले बुझेँ अब वयसको जमाना सकियो, मैले बुझेँ अब वयसको जमाना सकियो, अब त खुट्टा पुराना होलान् भनेर मैले हिँड्न छाड्नु पर्यो, थाहा छ कसरी पुरानो भयो मेरो सिरानी, जहाँ म अचेल सुन्दर जहाँ अचेल म सुन्दरी सपनाको सट्टा केही निकुटिन लुकाउँछु, थाहा छ कसरी पुरानो भयो मेरो सिरानी, जहाँ म सुन्दरी सपनाको सट्टा केही निकुटिन लुकाउँछु, म जहाँ म सुन्दरी सपनाको सट्टा केही निकुटिन लुकाउँछु, हो अचेल त म सुन्दरी सपना देख्दिनँ, बरु बत्तीमा झुमेका पुतलीलाई एकहोरो हेरिरहन्छु, अचेल सुन्दरी सपना त म देख्दिनँ, बत्तीमा झुमेका पुतलीलाई हेरिरहन्छु, हो पुतली हो, हो पुतली हो, वर्षौँ अघि मैले यस्तै मेहनत गरेको थिएँ, हो पुतली हो, वर्षौँ अघि मैले यस्तै मेहनत गरेको थिएँ, उज्यालो भेट्ने त्यही त्यही मेहनतको पसिना चुहिन्छ आजभोलि त्यही मेहनतको पसिना चुहिन्छ आजभोलि यी मेरा आँखाबाट त्यही मेहनतको पसिना चुहिन्छ आजभोलि यी मेरा आँखाबाट धन्यवाद मैले अब वाचन गर्न गइरहेको शीर्षक छ एउटी केटीको डायरी यो कविताको बारेमा भन्नुपर्दा पहिले अहिले हाम्रो समाजमा जुन पुरुष प्रधान समाज भनिन्छ थोरै नारीहरूले पहिला कुनै कुरामा अब सिम्पली भन्दा फेरि प्रेमको समयमा उनीहरू अगाडि बढ्दैनन् तर बिस्तारै समय घर्किँदै गइसकेपछि यो चाहिँ केटालाई मात्रै नभइकन केटीलाई पनि पछुतो हुनसक्छ भनेर यो एउटा कविता छ र यसमा मैले थपेको कुरा हामी कवि प्रेमी र पागल भन्छौँ अथवा कवि प्रेमी र पागलको चाहिँ तिनैजनाको नेचर मिल्छ अथवा को चाहिँ बढी यो समाजभन्दा बाहिर छन् अथवा भौतिक समाजभन्दा बाहिर चाहिँ कसलाई बढी मान्ने भन्ने विषयमा मैले यो लेखेको छु हुन त यो मेरो व्यक्तिगत सोच हुनसक्छ तैपनि कवि प्रेमी र पागलमध्ये कवि नै यो भौतिक जमानाभन्दा अलि टाढा रहन्छन् भन्ने आधारलाई आधार बनाएर मैले यो एउटा कविता तयार पारेको छु यो कविताको शीर्षक छ एउटी केटीको डायरी यो कवितामा केटीको तर्फबाट लेखिएको एउटा कविता छ म यसलाई सुनाउन गइरहेको छु पहिले ऊ पागल थियो पहिले ऊ पागल थियो मेरो कपालको रौँ किताबमा राख्थ्यो र दिनदिनै बढाउँथ्यो मलाई उस्की बनाउने चाहना पहिले ऊ पागल थियो मेरो कपालको रौँ किताबमा राख्थ्यो र दिनदिनै बढाउँथ्यो मलाई उस्की बनाउने चाहना म मतलब राख्दैनथेँ बेलुकी मैले डायरीमा लेखेँ बेलुकी मैले डायरीमा लेखेँ आज मेरो पागलसँग भेट भयो केही समयपछि मैले देखेँ ऊ त प्रेमी भएछ केही समयपछि मैले देखेँ ऊ त प्रेमी भएछ मैले मौका छोपेर गुलाबको माग गरेँ मैले मौका छोपेर गुलाबको माग गरेँ उसले फिल्मी स्टाइलमा गुलाब दिन खोज्दै थियो मैले लिन मानिन उसलाई यसपटक घुँडा टेकाएर छाडेँ ऊ आज मात्र एउटा प्रेमीलाई मैले घुँडा टेकाएर छाडेँ आज पनि मैले डायरीमा लेखेँ मेरो प्रेमीसँग भेट भयो धेरै समयपछिको कुरा आज त ऊ लडेकै बेला उठाउन आइपुग्यो धेरै पछिको कुरा आज त ऊ लडेकै बेला उठाउन आइपुग्यो मैले सोचेँ कस्तो संयोग म थोरै मुस्कुराएँ मैले सोचेँ अहो कस्तो संयोग म थोरै मुस्कुराएँ म उसको अँगालोमा बेरिन चाहेँ म उसको अँगालोमा बेरिन चाहेँ मैले बिस्तारै ओठहरू जोड्न चाहेँ तर उसले मलाई त्यत्तिकै छाडेर उठ्यो तर उसले मलाई त्यत्तिकै छाडेर उठ्यो जाँदा जाँदै भन्यो थाहा छ अब भोलिदेखि तिमी फेरि लड्ने आशाले हिँड्नेछौ अब भोलिदेखि तिमी फेरि लड्ने आशाले हिँड्नेछौ अहो मैले थाहै पाइन ऊ त कति चाँडो कवि भइसकेछ अहो मैले थाहै पाइन ऊ त कति चाँडो कवि भइसकेछ आज मैले फेरि डायरीमा लेखेँ मेरो कविसँग भेट भयो आज मैले फेरि डायरीमा लेखेँ मेरो कविसँग भेट भयो हस् धन्यवाद
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन
हाँ यो अब मैले वाचन गर्न गइरहेको कविताको शीर्षक छ मुलुक छाड्नेहरू। हाम्रो देशबाट दिन प्रतिदिन युवाहरू बेरोजगार भएर मुलुक छाडिरहेका हुन्छन्। तर मुलुक छाड्नु कसैको पनि बाध्य रहर हुँदैन, सबैको बाध्यता नै हो भनेर मैले एउटा कविता लेखेको छु। अलि अघि लेखेको कविता हो, म यसलाई सुनाउन गइरहेको छु। नुन उमाल्ने सोचले आमाले बलै आगो झुरिन् चुलोमा। नुन उमाल्ने सोचले आमाले बलै आगो झुरिन् चुलोमा। अनि थाहा भयो नुनको डब्बा रित्तो अनि थाहा भयो नुनको डब्बा रित्तो थियो र आमाको खाबाट आँसुले चुलोको आगो निभेको साँझ के युवाहरूले मुलुकेर गए। कसुले चुलोको आगो निभेको साँझ सेतो वस्त्रमा जिएको केही दिनमा थाहा पाइन् सेतो वस्त्रमा सजिएको भोलिपल्ट उनीले पनि थाहा पाइन् केटाकेटीको भविष्य कोरा हुनेछ केटाकेटीको भविष्य कोरा हुनेछ। नचाहँदा नचाहँदै हँसियालाई भुइँमा फालेर भए पनि उनले निर्णय लिन् हँसियालाई भुइँमा फालेर भए पनि उनले निर्णय लिन् उनको सपना धेरै टाढा छ। सपना भेटाउने सोचले केही अबला नारीहरूले पनि यो देश छाडेर गए। यही सपना भेटाउने सोचले केही अबला नारीहरूले पनि यो देश छाडेर गए। तर अफसोस यी पहाडहरू किन बोल्दैनन् कि यी निधाएका छन् तर अफसोस यो पहाडहरू किन बोल्दैनन् के यी निधाएका छन् के यी निधाएका छन्। मैले बुझेँ अब त यी पहाडहरू ब्युजिहाले भने पनि वरिपरि कोही नदेख्दा अब त यी पहाडहरू ब्युजिहाले भने पनि वरिपरि केही नदेख्दा लाजले भए पनि यी ढुङ्गा र माटोले पनि यो देश छाड्ने छन् लाजले भए पनि यी ढुङ्गा र माटोले पनि यो देश छाड्ने छन्। हस्त धन्यवाद। हस्त नमस्कार। मेरो यिनै कविताहरू सँगसँगै मैले बिदा माग्नुस् पर्ने समय भएको छ। मेरो कुनै कविता सङ्ग्रह त अहिलेसम्म प्रकाशित छैन। बिस्तारै भविष्यमा कविता अहिले भर्खर सिक्दै गरेको हुनाले कुनै समयमा मैले कविता सङ्ग्रह निकाल्ने सोच त बनाएको छु। यो सँगै कार्यक्रम सुनेर मलाई प्रतिक्रिया दिनुहुन्छ भने र उज्याले नेता अच्युत घिमिरे बुलबुलप्रति विशेष हार्दिक धन्यवाद दिन चाहन्छु। हस्त नमस्कार।
पहिले हामीले सुनेको कविता कवि गणेश भट्ट अणुको हो। कार्यक्रम एकल कविता वाचनमा आज हामीले उहाँका कविताहरू सुन्यौं। आजको लागि कार्यक्रम एकल कविता वाचन यति नै। अर्को साता हामी अर्का कविका कविता वाचन सुन्नेछौ। हाम्रो कार्यक्रमबारे तपाईँको विचार पठाउन वा तपाईँ पनि यो कार्यक्रममा आई आफ्ना कविताहरू सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्ने ठेगाना कार्यक्रम एकल कविता वाचन पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। इमेलका लागि info@unn.com.np। हवस् त अर्को सातासम्मका लागि प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे पनि बिदा चाहन्छु। नमस्कार।
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।